यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेपाल मानव विकास प्रतिवेदन 2020 सार्वजनिक। नेपालको सूचकांक मध्यम मानव विकासको स्तरमा पुगेको प्रतिवेदनमा उल्लेख। पौषे गते बस्ने गरी सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित। आज हुने प्रदर्शनमा अनिवार्य रूपमा मास्क प्रयोग र आवश्यक भौतिक दूरी कायम गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकर्तालाई निर्देशन। उखुको भुक्तानी पाएको भन्दै राजधानीमा उखु किसान आन्दोलित। बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा जोड़िएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेत पूर्वपक्षका लागि थुनामा। र अमेरिकामा आजदेखि सर्वसाधारणका लागि कोरोना विरूद्धको खोप कार्यक्रम शुरू हुँदै। अब समाचार विस्तारमा। नेपालको मानव विकास सूचकांकमा सुधार आएको छ। राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको सहयोगमा सार्वजनिक गरेको मानव विकास प्रतिवेदन 2020मा नेपालको अवस्थामा सुधार आएको उल्लेख छ। प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कडेलले हिजो सार्वजनिक गर्नुभयो। प्रतिवेदनमा नेपाल अब मध्यम मानव विकासको सूचकांकको स्तरमा पुगेको उल्लेख गरिएको छ। प्रतिवेदनमा लैंगिक विकास, लैंगिक समानता लगायत समग्र मानव विकास सूचकांकमा नेपाल दक्षिण एशियाका केही देशभन्दा अगाडि रहेकाले सरकारले गरेको लगानीको प्रतिफल प्राप्त हुन थालेको विश्लेषण गरिएको छ। अर्थमन्त्री पौडेलले प्रतिवेदनमा देखाइएका जोखिम कम गर्दै त्यसमा दिइएका सुझावलाई सरकारले ग्रहण गरेर कार्यान्वयन गर्ने बताउनुभयो। उहाँले नेपालको समग्र विकास एवं मानव विकासको स्तरलाई माथि लैजानका लागि सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा सुझाव महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको हिजोको बैठक पार्टी नेता कमानसिंह लामाको निधनमा शोक व्यक्त गर्दै सम्पन्न भयो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य स्वर्गीय लामाप्रति शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको थियो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुन्थ्यो। अर्को बैठक पुष 1 गते दिउँसो 1 बजेका लागि बोलाइएको नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रतिपक्षमा रहेको समयमा पनि देश लोकतन्त्र र जनताप्रति उत्तिकै जवाबदेही रहेको बताउनु भएको छ। उहाँले विज्ञप्ति मार्फत हिजो पार्टीले मुलुकलाई हरेक चुनौतीका घड़ीमा निकास र नेतृत्व दिएको तथा प्रतिपक्षका रूपमा निरन्तर शालीन सम्वाद मैत्री र जिम्मेवार भूमिका निर्वाह गर्दै आएको तर वर्तमान सरकारले त्यसलाई कमजोरीका रूपमा लिएको आरोप लगाउनुभयो। मुलुकका 77 जिल्लामा आज पार्टीले आयोजना गर्ने देशव्यापी प्रदर्शनमा उत्साह र एकताका साथ अनिवार्य मास्क तथा भौतिक दूरी कायम राख्दै शान्तिपूर्ण सहभागिताका लागि पनि उहाँले सबैमा आग्रह गर्नुभयो। सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान अवस्थामा कानून कार्यान्वयन, बजेटको कार्यान्वयन तथा विभिन्न व्यतिथि रोक्न संसदको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। 14 संसद सेवा दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा सभामुख सापकोटाले निगरानी र कानून कार्यान्वयनको मापन गर्न संसदलाई प्रभावकारी र रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। संवैधानिक व्यवस्थाका कारण पौषको 17-18 गते भित्र संसद बैठक बोलाइनै पर्ने अवस्था रहेको र अबको बैठक रूपान्तरित सहित सञ्चालन हुने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले कोरोना संक्रमणको जोखिमका बीच स्वास्थ्य प्रोटोकलको पालना गर्दै संसदको हिउँदे अधिवेशन सञ्चालन हुने बताउनुभयो। कानून निर्माणका काम हुँदाहुँदै पनि संसदको वर्षे अधिवेशन छिटो अन्त्य गर्नु परेको भन्नुहुँदै अध्यक्ष तिमिल सिन्हाले हिउँदे अधिवेशन 18 पुस अघि नै शुरू हुने उल्लेख गर्नुभयो। कार्यक्रममा संसदले प्रत्येक वर्ष प्रदान गर्ने सर्वोत्कृष्ट सेवा पुरस्कार उपसचिव कमला शाक्य, उत्कृष्ट सेवा पुरस्कार कम्प्युटर अधिकृत जगदीश शर्मा र संसद सेवा पुरस्कार माली बालकृष्ण नेउपाने र सवारी चालक कृष्ण राणा मगरलाई सम्मान र 30 वर्षभन्दा बढ़ी सेवा गरेका कर्मचारीलाई दीर्घ सम्मान प्रदान गरिएको थियो। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले 10 वर्षे सशस्त्र द्वन्द्वकालीन घटनामा गम्भीर मानव अधिकार उल्लंघनका मुद्दामा आम माफी नहुने बताउनु भएको छ। जवाफदेहिता निगरानी समिति र द्वन्द्व पीड़ित साझा चौतारीले संयुक्त रूपमा हिजो आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले न्यायको अनुभूति गराउने गरी सरकारले काम गरिरहेको बताउनुभयो। बाहिर आशंका गरिए जस्तो गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आम माफी नहुने स्पष्ट पार्नुहुँदै मन्त्री गेवालीले पीड़ितले न्याय नपाउँदासम्म संक्रमणकालीन न्याय पूरा नहुने र त्यसका लागि सरकारले काम गरिरहेको बताउनुभयो। मन्त्री गेवालीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ऐन संशोधन गर्न सबै दललाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो। दुवै आयोगको ऐन संशोधन गर्न गत वर्ष सातै प्रदेशमा द्वन्द पीड़ितसँग छलफल भइसकेको उल्लेख गर्नुहुँदै मन्त्री गेवालीले संसदको आगामी हुँदै अधिवेशनमा दुवै आयोगमा ऐन आउने जानकारी दिनुभयो। मन्त्री गेवालीका अनुसार पीड़ितको भावना अनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सरकारको तयारी छ। नेपालका 72% नागरिकलाई कोरोना भाइरस विरूद्धको खोप उपलब्ध गराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको हिजोको प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले 14 वर्षभन्दा कम उमेरका बालबालिकाका लागि खोप विकास नभएका कारण बाँकी 72% नागरिकलाई खोप लगाइने जानकारी दिनुभयो। डाक्टर गौतमले सरकारले खोप उपलब्धताका सम्बन्धमा आवश्यक पहल जारी राखेको जानकारी दिनुहुँदै 72% मध्ये कोभ्याक्स सुविधा अन्तर्गत 20%लाई खोप उपलब्ध हुने बताउनुभयो।
हाल विश्वमा विकसित COVID-19 भ्याक्सिनको सम्बन्धमा सरकारले आवश्यक पहलहरू जारी राखेको छ। 14 वर्षभन्दा मुनिका बालबालिकाहरूको लागि खोप बनेको छैन, त्यो जनसंख्या 28% हुन आउँछ। बाँकी 72%लाई हामी खोप लगाउने तयारी गरिरहेका छौं। त्यसमध्ये कोभ्याक्स फेसिलिटी अन्तर्गत 20% जनसंख्यालाई खोप उपलब्ध हुनेछ।
कोभ्याक्स सुविधा बाहेकका लागि गुणस्तरीय र कम लागतमा कानून अनुरूप खोप उपलब्ध गराउन खोप सल्लाहकार समितिको सल्लाहमा कार्य अघि बढ़िरहेको समेत उहाँले बताउनुभयो। नेपालमा कोरोना भाइरसका कुल संक्रमित मध्ये हालसम्म 94.9% मानिस संक्रमण मुक्त भएका छन्। देशभर हिजो 1500 जना संक्रमण मुक्त भएसँगै नेपालमा हालसम्म 94.9% कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा संक्रमण मुक्त हुने संख्या 2,35,731 पुगेको छ। हिजो काठमाडौँ उपत्यका 348 सहित देशभर 830 जनामा संक्रमण पुष्टि भएको छ। हिजो देशभर 5,181 नमूनाको पीसीआर परीक्षण गर्दा 500 पुरूष र 330 महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने कुल संख्या 2,48,423 पुगेको छ। देशभर 10,994 जना सक्रिय संक्रमित रहेको र तीमध्ये 6,232 जना होम आइसोलेशनमा रहेको पनि मन्त्रालयले जनाएको छ। गम्भीर लक्षण देखिएका 294 जना आईसीयू र 52 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण हिजो थप 9 जनाको मृत्यु भएसँगै संक्रमणपछि मृत्यु हुनेको संख्या 1,698 पुगेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
नमस्ते भाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कूलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कूलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सबैको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई पूर्व पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले हिजो बस्नेतलाई पूर्व पक्षका लागि थुनामा पठाउने आदेश जारी गरी विशेष अदालतमा पूर्व पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिनुभयो। अदालतमा अख्तियारका पूर्व प्रमुख आयुक्त बस्नेतसँग लिइएको बयानपछि उक्त आदेश जारी गरेको विशेष अदालतले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारको 113 रोपनी जग्गा किर्ते गरी व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा 4 मन्त्री र 3 पूर्व सचिव सहित 110 जना विरूद्ध 2076 माघ 22 गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारकै पूर्व प्रमुख आयुक्त भूमि सुधार तथा मालपोतका कर्मचारी जग्गा खरिद बिक्री गर्ने विरूद्ध पनि मुद्दा दायर गरिएको थियो। पूर्व मन्त्रीहरूमा डम्बर बहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्त तथा पूर्व सचिव दिनेश्वरी अधिकारी उपस्थित भई जोशी बाहेक अन्य जनही 5 लाख धरोटीमा छुट्ने आदेश भएको थियो। अदालतले जोशीलाई भने साधारण तारीखमा रिहा गर्ने आदेश दिएको थियो। गत वर्ष सरकारसँग गरेको सम्झौता उद्योगीले पूरा नगरेको भन्दै सर्लाहीका उखु किसानहरूले काठमाडौँको माइती घरमा शान्तिपूर्ण प्रदर्शन शुरू गरेका छन्। गत वर्ष भएको त्रिपक्षीय सहमति अनुसार चिनी मिल संचालकहरूले बकिउता रकम नदिएपछि आफूहरू शान्तिपूर्ण प्रदर्शनमा आउनु परेको किसानहरूले बताएका छन्। यसपटकको शान्तिपूर्ण प्रदर्शन गत वर्ष पुस 16 गते भएको सम्झौता कार्यान्वयन गर्ने मागमा केन्द्रित गरिएको उखु किसान संघर्ष समितिका सर्लाहीका संरक्षक राकेश मिश्रले बताउनुभयो। उद्योग मन्त्रालयले उद्योगीहरूलाई उखु किसानको बकिउता रकम भुक्तानी गर्न पटक पटक निर्देशन गरेको भए पनि भुक्तानी नपाउँदा किसान प्रदर्शनमा आएको विषय जानकारी भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मीले आज मन्त्रालयमा किसानका मागका बारेमा छलफल गरी अघि बढ़ने बताउनुभयो। मोरङका किसानहरूले सहज रूपमा रासायनिक मल पाउन थालेका छन्। विराटनगर स्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङको कार्यालयमा उपलब्ध रासायनिक मल सहकारी मार्फत वितरण गरिन थालेपछि किसानहरूले सहज रूपमा मल पाउन थालेका हुन्। विराटनगरबाट कुमोद अधिकारीको रिपोर्ट।
लामो समयपछि किसानहरूले सहज रूपले रासायनिक मल पाउन थालेका छन्। कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङमा मल आउन थालेपछि सहज रूपले किसानहरूले मल पाउन थालेका हुन्। कार्यालयमा युरिया, डीएपी तथा पोटास जस्ता रासायनिक मल भण्डारण गर्दै स्थानीय तहको सिफारिश अनुसार सहकारी मार्फत मल वितरण थालिएको छ। मोरङ कानीपोखरी सिंहदेवी दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष लीलाबहादुर कार्कीले मल आउन थालेपछि किसानलाई धेरै राहत भएको बताउनुभयो। चौधा गाउँपालिका छका किसान श्याम कुमार मण्डलले पनि मकै र गाउँ बालीका लागि समयमा मल पाएको बताउनुभयो। लकडाउनको समयमा युरिया मल बिक्री वितरण भए पनि डीएपी मल भने किसानहरूले पाउन सकेका थिएनन्। कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरका प्रमुख नवरत्न गौतमले पर्याप्त मात्रामा मल आउन थालेको बताउनुभयो।
अहिलेसम्म ग्यापिङ नै भएको थियो, यो सुरु फेज भएको हुनाले अबका दिनहरूमा चाहिँ किसानहरूले आफ्नै ठाउँबाट मल लगभग पुग्ने हिसाब किताबले पाउनेछ।
सु कार्यालयमा 2900 मेट्रिक टन डीएपी, 2200 मेट्रिक टन पोटास आइसकेको र 7500 मेट्रिक टन युरिया मध्ये 5000 मेट्रिक टन युरिया आइसकेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले हस्तकलाको प्रवर्धन र निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकार नीतिगत सुधार गर्न तयार रहेको बताउनु भएको छ। नेपाल हस्तकला महासंघको 48 वार्षिक उत्सव र 9 हस्तकला दिवस तथा हस्तकला वर्षको हिजो शुभारम्भ गर्नुहुँदै मन्त्री गुरूङले हस्तकलाको अनलाइन मार्केटिङका लागि मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताउनुभयो। मन्त्री गुरूङले निर्यातलाई प्रतिस्पर्धी बनाउन र कोरोना बीच पनि हस्तकला व्यवसायलाई गति दिन सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत सुधारका बारेमा सुझाव दिन हस्तकला महासंघलाई आग्रह गर्नुभयो। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले हस्तकला निर्यातको धेरै सम्भावना रहेकाले हस्तकलाको विविधीकरणमा जोड़ दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उत्पादन लागत घटाउँदै गुणस्तरीय उत्पादनमा जोड़ दिनुपर्ने बताउनुभयो। अर्थमन्त्री विष्णु प्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारी बीच एक्सटेण्डेड क्रेडिट फेसिलिटी ईसीएफ कार्यक्रमको तयारी लगायत अर्थतन्त्रका विविध विषयमा हिजो भिडियो कन्फरेन्स मार्फत छलफल भएको छ। छलफलमा अर्थमन्त्री पौडेलले प्रस्तावित ईसीएफ कार्यक्रमको तयारीका लागि नेपाल र कोषबाट संयुक्त रूपमा भइरहेको काम र कोविड 19 महामारीको कठिन परिस्थितिमा गत मार्च महिनामा कोषले नेपाललाई गरेको सहयोग तथा सीसीआरटी अन्तर्गत ऋणको सावा तथा ब्याज सहुलियत प्रदान गरेकोमा आभार प्रकट गर्नुभयो। छलफलमा कोषका पदाधिकारीहरूले नेपालको आर्थिक तथा सामाजिक विकासमा कोषको निरन्तर सहयोग हुने र आर्थिक पुनरुत्थानका लागि नेपालसँग थप सहकार्य गर्दै जाने अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। काठमाडौँ महानगरपालिकाले यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ। महानगरभित्रका धर्म, संस्कृति, कला र सम्पदा लगायतका विषय स्थानीय नेपाल भाषामै पढ़ाई हुने गरी महानगरभित्र संचालित सबै विद्यालयमा कक्षा 1-8 यो पाठ्यक्रम लागू गरिएको हो। यशोदा अधिकारीको रिपोर्ट।
काठमाडौँ महानगरपालिकाले कक्षा 1-8 अनिवार्य रूपमा स्थानीय पाठ्यक्रम लागू गरेको छ। महानगरभित्र मनाइने चाडपर्व, संस्कार, संस्कृति, कौशल, परम्परागत पेशा र व्यवसायलाई पाठ्यक्रममा समावेश गरिएको छ। उपत्यका धर्म, संस्कृति, सम्पदा मार्फत स्थानीय मौलिकता र भाषाको संरक्षण र प्रवर्धन गर्न यो पाठ्यक्रम लागू गरिएको काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख नमराज ढकालले जानकारी दिनुभयो।
उपत्यकाको संस्कृति, सम्पदा, भाषा मार्फत स्थानीय साहित्य र संस्कृतिहरू सिकाउन मदत पुग्दछ र भाषाको पनि प्रवर्धन हुने सम्वर्धन हुने
स्थानीय नेपाल भाषामा पढाइ हुने पाठ्यक्रममा महानगरपालिकाको भौगोलिक अवस्था, स्वास्थ्य, सरसफाई, रहन सहन, यहाँ बसोबास गर्ने विशिष्ट व्यक्तित्वको परिचय, भाषा, लिपि र कला जस्ता विषयबारे परिचित गराउने उद्देश्यले पाठ्यक्रम तयार पारिएको हो। पाठ्यक्रममा स्थानीय परम्परागत जात्रा, मेला, मठ मन्दिर, गुम्बा, चैते, पेसा, व्यवसाय र पर्यटन लगायतका विषय समेत समेटिएको छ। पाठ्यक्रममा काठमाडौँ महानगरपालिका भित्रका 60% र उपत्यका आसपासका 40% विषयवस्तु समेटिएको जनाइएको छ। महानगरले सामुदायिक विद्यालयहरूमा तालिम पश्चात शिक्षकहरू खटाउने तयारी गरेको छ भने निजी विद्यालयका शिक्षकहरूलाई महानगरले नै तालिमको व्यवस्था गरेको छ। महानगरभित्र रहेका सामुदायिक विद्यालयमा पढ्ने अधिकांश काठमाडौँ बाहिरबाट आउने विद्यार्थी हुने भएकाले यो पाठ्यक्रम कार्यान्वयन गर्न भाषिक चुनौती त छँदैछ। महानगरपालिकाका शिक्षा विभागका प्रमुख ढकाल स्थानीय पाठ्यक्रम कार्यान्वयनका क्रममा आउने चुनौतीलाई सामना गर्दै जाने बताउनुहुन्छ।
सरकारी प्रेक्षकलाई पनि तालिमको व्यवस्था कार्यान्वयनको चरणमा हामीहरूले जोड दिइरहेका छौँ अनि यसबाट आउने समस्याहरूलाई हामी पत्ता ढङ्गले सम्बोधन गर्दै जान्छौँ।
महानगरपालिकाले स्थानीय पाठ्यक्रम नेपाल भाषामै तयार पारेको भए पनि विद्यार्थीलाई बुझाउन नेपाली र अंग्रेजी भाषाको पनि प्रयोग गर्न सकिनेछ। पाठ्यक्रम निर्माणदेखि प्रशिक्षकका रूपमा समेत संलग्न हुँदै आउनुभएको संस्कृतिविद प्राध्यापक डाक्टर चुन्दा बज्राचार्य भाषाकै कारण नबुझेमा विद्यार्थीलाई नेपालीमा पनि बुझाउने गरेको बताउनुहुन्छ।
बुझेन भन्ने उनीहरूलाई डाइरेक्ट मेथडबाट पढाउने हो, बच्चाहरूलाई नेपालीबाट पनि अब बुझाइरहेको छौँ, होइन,
राम्रै छ। कक्षा एकदेखि आठसम्म अनिवार्य गरिएको स्थानीय पाठ्यक्रम 100 पूर्णाङ्कको हुनेछ। महानगरभित्रका 91 सामुदायिक विद्यालयमा पाठ्य पुस्तक महानगरले नै निशुल्क उपलब्ध गराउनेछ भने निजी विद्यालयले पाठ्यपुस्तक आफै सफाई गर्नुपर्नेछ। काठमाडौँ उपत्यकाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका परम्परा, पेसा, कला, कौशल र सम्पदाको संरक्षण गर्न स्थानीय पाठ्यक्रम महत्वपूर्ण हुने विश्वास गरिएको छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
काठमाडौँ प्रहरीले 38 तोला सुनसहित 5 व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका 5 देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका 11 रामचन्द्र चालिसी, काभ्रे पलाञ्चोक धुलीखिलका राम तामाङ, हुई बहादुर तामाङ र राजन तामाङ रहेका छन्। उनीहरू शनिबार काभ्रे पलाञ्चोकको 5 नगरपालिका 2 माइली तामाङको घरबाट नगद पैसा सहित करिब 38 तोला सुनका गहना चोरी गरी काठमाडौँ आएको प्रहरीले जनाएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोग र लुम्बिनी प्रदेशका स्थानीय पालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। भूमिहीनको समस्या समाधानका लागि स्थानीय पालिकाको कार्यक्षेत्र र पूरा गर्नुपर्ने जिम्मेवारीका विषयमा प्रदेशका 109 पालिका मध्ये पहिलो चरणमा हिजो 33 पालिका बीच हस्ताक्षर भएको आयोगले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल संचालक समितिका अध्यक्ष रमेश हरिप्रसाद बस्यालले नयाँ प्रविधिको प्रयोग गरेर रेडियो नेपालले आफ्नो प्रसारण क्षेत्रको विकास र विस्तार गर्नुपर्ने बताउनु भएको छ। सिंहदरबारमा हिजो शुरू भएको रेडियो नेपालको अनलाइन समाचार सम्बन्धी कार्यशालाको उद्घाटन गर्नुहुँदै सचिव बस्यालले रेडियो नेपालको सूचना प्रवाहको दायित्वलाई अझ प्रभावकारी र उदाहरणीय बनाउन समेत निर्देशन दिनुभयो। रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले अनलाइन माध्यमको बढ़दो लोकप्रियतालाई ग्रहण गर्दै रेडियो नेपालको पहुँच अझै वृद्धि गर्दै लैजाने बताउनुभयो। कार्यकारी निर्देशक केसीले रेडियो नेपालको अनलाइन न्यूज पोर्टलको पहुँच वृद्धि गर्न कार्यशाला फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। पुष 3 गतेसम्म सञ्चालन हुने कार्यशालामा रेडियो नेपालका 21 संचारकर्मी र प्राविधिकको सहभागिता छ। हुम्लाको उत्तरी क्षेत्रमा रहेको नामखा गाउँपालिका 6 10 दिनदेखि टेलिफोन सेवा अवरूद्ध भएको छ। वडा नम्बर 6 लिमीको हल्जी गाउँमा राखिएको भिसा टेलिफोन सेवामा खराबी आएपछि त्यस क्षेत्रका नागरिक 10 दिनदेखि सञ्चार विच्छेद भएका छन्। म्याग्दीका सबै स्थानीय तहमा प्रसूतिको घर घरमा स्वास्थ्यकर्मी अभियान शुरू भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका बेनी नगरपालिका सहित 6 स्थानीय तहमा प्रसूतिपछि 3 स्वास्थ्य चौकीमा जाँच गर्न जानुपर्ने अवस्थाका सबै सुत्केरीको घर घरमा नै गएर शिशु र आमाको स्वास्थ्य जाँच गर्ने अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगको अनुमति पाएको फाइजर बायोएनटेक कम्पनीले तयार पारेको कोरोना विरूद्धको खोप आजदेखि सर्वसाधारणका लागि प्रयोगमा ल्याइँदैछ। बेलायतमा पहिलो प्रयोग भए लगत्तै अमेरिकाले पनि आजदेखि सर्वसाधारणलाई खोप लगाउन शुरू गर्ने भएको हो। अमेरिकाका प्रत्येक राज्यमा पहिलो चरणमा 30 लाख डोज खोप पठाइने समाचारमा जनाइएको छ। विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या 2 करोड़ नागेको छ। हालसम्म विश्वभर 2,158,000 भन्दा बढ़ी सक्रिय संक्रमित रहेको जनाइएको छ। हालसम्म 5,08,52,000 भन्दा बढ़ी संक्रमित निको भएका छन् भने संक्रमणका कारण 16,18,000 भन्दा बढ़ीको ज्यान गएको जनाइएको छ। विश्वभर 7,26,29,000 भन्दा बढ़ी संक्रमित भएका छन्। गत 24 घण्टामा विश्वभर 5,26,100 भन्दा बढ़ी कोरोना भाइरसका संक्रमित थपिएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले वातावरणीय प्रभावका कारण हुन सक्ने भयावह परिस्थितिलाई ख्याल गरी विश्व जगतले विश्वव्यापी मौसमी आपतकाल घोषणा गर्न आह्वान गर्नुभएको छ। विश्वव्यापी वातावरणीय असर कम गर्ने सम्बन्धमा राष्ट्रहरूले वातावरण बिगार्ने कार्यमा रोक लगाउने शर्त पालना गर्न सन् 2015 भएको पेरिस सम्झौता सम्बन्धी वार्षिक छलफल कार्यक्रमको उद्घाटन गर्नुहुँदै महासचिव गुटेरेसले विश्वव्यापी मौसममा प्रभाव पार्ने कार्बन उत्सर्जन कार्य कम गर्ने सम्बन्धमा विश्व जगतले गरेको प्रतिबद्धता अनुरूप कार्य शुरू हुन नसके विश्व जगतले नराम्रो परिणाम भोग्नुपर्नेमा सचेत गराउनुभयो।
कोविड 19 महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल भारत उडान करिब 9 महिनापछि पुनः सञ्चालन गरिने भएको छ। आगामी पुष 2 गतेदेखि काठमाडौँ नयाँ दिल्ली उडान सञ्चालन गरिने भएको हो। काठमाडौँ नयाँ दिल्ली गन्तव्यमा दुवै देशले दैनिक 2 उडान भर्नेछन्। दुवै पक्षका सरकारले एयर ट्रान्सपोर्ट बबल संयन्त्रको अवधारणा अन्तर्गत काठमाडौँ र दिल्ली बीच नियमित निर्धारित उडान पुनः शुरू गर्न लागेको हो। नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, नेपाल एयरलाइन्स र भारतको एयर इण्डिया दैनिक उडान भर्नेछन्। काठमाडौँ दिल्ली हालका लागि आगामी पुष 2 गतेदेखि दैनिक 2 उडान गर्ने गरी बुकिङ शुरू भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका उपमहानिर्देशक राजकुमार छेत्रीले जानकारी दिनुभयो। नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण 2076 साल चैत्र 10 गतेदेखि काठमाडौँ दिल्ली उडान स्थगित गरेको थियो। चियाको गुणस्तर बढ़ाउन इलाम सहित 12 जिल्लामा सिप विकास परियोजना सञ्चालन गरिने भएको छ। केन्द्रीय चिया सहकारी संघको आयोजनामा उद्योगी, किसान र श्रमिकलाई दक्ष बनाउन गुणस्तरीय चिया उत्पादनका लागि सिप विकास परियोजना शुरू गर्न लागेको हो। सो परियोजना युरोपेली संघको लगानी र ब्रिटिस काउन्सिलको व्यवस्थापनमा सञ्चालन हुनेछ। कार्यक्रमबाट चिया उत्पादन हुने इलाम सहित 12 जिल्लाका 300 युवा जनशक्तिलाई गुणस्तरीय चिया उत्पादनका लागि आवश्यक पर्ने तालिम दिइनेछ। 15 महिना अवधिको तालिम प्रदान गरिने सो परियोजना अन्तर्गत एक पटकमा 20 जनालाई तालिम दिइने केन्द्रीय चिया सहकारी संघ लिमिटेडले जनाएको छ। गण्डकी प्रदेशको नवलपुरको देवचुली नगरपालिका 1 मा पर्ने शनिश्चर्य ताललाई कृषि र पर्यटनको गन्तव्यका रूपमा विकास गरिने भएको छ। दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, सिसबार मध्यवर्ती उपभोक्ता समिति सहितका संघ संस्थाहरूको पहलमा तालको विकास गर्न लागि हो। तालको संरक्षण र विकासका लागि संघ सरकारबाट प्राप्त 20 लाख रूपियाँ र स्थानीय जनसहभागिता सहित कुल 24 लाख रूपियाँको लागतमा ताल परिसरको व्यवस्थापन एवं संरक्षणका काम गरिएको सिसबार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेल समाचार।
सन् 2022 वेस्ट इन्डिजमा हुने यो 19 एकदिवसीय विश्वकपको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले रोडम्याप सार्वजनिक गरेको छ। नेपाली यो 19 टोलीले सन् 2022 यो 19 विश्वकप खेल्न संयुक्त अरब इमिरेट्स युएमा हुने एसिया छनौट प्रतिस्पर्धा गर्नेछ। नेपाल सन् 2021 युएमा 5 टोली बीच हुने एसिया छनौटको विजेता बनेको खण्डमा सन् 2022 वेस्ट इन्डिजमा हुने यो 19 विश्वकप खेल्न पाउनेछ। एसिया छनौटको मिति भने तय भएको छैन। नेपाल यो 19 टोलीले सन् 2016 यता यो 19 विश्वकप खेलेको छैन। नेपाल सन् 2019 मलेसियामा भएको एसिया छनौटमा युएसँग वर्षाको कारण डकवर्थ लेविस पद्धतिको आधारमा 1 रनले पराजित हुँदा सन् 2020 दक्षिण अफ्रिकामा सम्पन्न यो 19 विश्वकप खेल्ने अवसर गुमाएको थियो। गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत राप्ती टीम फाइनलमा प्रवेश गरेको छ। आइतबार बागमतीलाई 11 रनले पराजित गर्दै राप्ती फाइनल प्रवेश गरेको हो। भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा लगातार 2 खेलमा पराजित बागमती प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि पहिले ब्याटिङ गरेको राप्तीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 129 रन बनाए। शनिबार भएको पहिलो खेलमा बागमती टीम नारायणीसँग सुपर ओभरमा पराजित भएको थियो। फाइनलमा राप्ती र नारायणी भेट्नेछन्। पल्सर स्पोर्ट अवार्डको 17 संस्करण पुस 27 गते काठमाडौँमा आयोजना हुने भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलन मार्फत एनएसजीएफ पल्सर स्पोर्ट अवार्ड 2076 मिति सार्वजनिक गरेको हो। कोरोना महामारीका कारण सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर कार्यक्रम सेवी भर्चुअल माध्यमबाट सञ्चालन गरिने आयोजकले जनाएको छ।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज प्रदेश एकका पहाड़ी भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 21.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20 22 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:47 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 5:11 मिनटमा हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल मानव विकास प्रतिवेदन 2020 सार्वजनिक। नेपालको सूचकांक मध्यम मानव विकासको स्तरमा पुगेको प्रतिवेदनमा उल्लेख। पौष 1 गते बस्ने गरी सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक स्थगित। आज हुने प्रदर्शनमा अनिवार्य रूपमा मास्क प्रयोग र आवश्यक भौतिक दूरी कायम गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकर्तालाई निर्देशन। उखुको भुक्तानी नपाएको भन्दै राजधानीमा उखु किसान आन्दोलित। बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा जोड़िएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेत पूर्वपक्षका लागि थुनामा। र अमेरिकामा आजदेखि सर्वसाधारणका लागि कोरोना विरूद्धको खोप कार्यक्रम शुरू हुँदै। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।